कार्यक्रम मसीहको कथाको पर्खाइमा रहनुभएका सम्पूर्ण प्रिय श्रोतालाई म पौलस हार्दिक न्यानो अभिवादनका साथ स्वागत भन्दछु। कार्यक्रम मसीहको कथा तपाईँको निम्ति तयार पारेको एउटा विशेष कार्यक्रम हो, जो आजभन्दा 2000 वर्ष अगाडि यस धरतीमा कन्या मरियमको कोखबाट जन्मनुभएका मानिसहरूको बिचमा एकदमै दयालु भनेर प्रस्तुत हुनुभएका र धेरै आश्चर्य कर्महरू गरेर उहाँलाई जब क्रुसमा मारियो, मारिएको तेस्रो दिनमा फेरि बौरिएर उठ्नुभएका र उहाँमाथि विश्वास गर्ने, उहाँको बाटोमा हिँड्ने र उहाँलाई पर्खेर बस्नेहरूलाई पुनः लिन आउँछु भन्नुहुने ती व्यक्तिको एउटा जीवनको यो कथा तपाईँलाई पक्कै पनि आशिषमय लाग्दैछ होला भनेर हामीले विश्वास गरेका छौँ। कार्यक्रम मसीहको कथाका यी खण्डहरूलाई तपाईँ आफै पनि पवित्र बाइबलमा अध्ययन गर्न सक्नुहुन्छ, जसको लागि तपाईँले खोल्नुपर्नेछ बाइबलमा नयाँ करारका चारवटा सुसमाचारहरू। ती चारवटै सुसमाचारहरू येशु ख्रिस्टको जीवनले भरिएका छन्। आजको भागमा येशुले भविष्यको बारेमा केही अनौठा चेतावनीहरू दिनुहुन्छ, त्यसलाई हामी आजको भागमै सुन्नेछौँ। र कुनै पनि जिज्ञासा प्रतिक्रियाहरू भएमा हाम्रो यस कार्यक्रमको अन्त्यमा हामी तपाईँलाई ठेगाना बताउनेछौँ, त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ र हामी सक्दो कोसिस गर्नेछौँ तपाईँका कौतूहलताहरू जिज्ञासाहरूलाई मेटाउनको निम्ति। तर अहिले भने आउनुहोस् तपाईँ र म सँगै बसेर सुनौँ कार्यक्रम मसीहको कथा 38 भाग। मानिसको पुत्र भन्ने शब्दहरू दानियल अगमवक्ताले प्रयोग गरेका थिए। दानियलको पुस्तकमा मानव इतिहासको अन्त्यमा हुन आउने घटनाको बारेमा पनि बताइएको छ र अहिले येशूले त्यही भविष्यमा हुन आउने दिनको बारेमा कुरा गर्दै हुनुहुन्छ। येशु ख्रिस्टमा भएका विश्वासीहरूको निम्ति ती दिनहरू साँच्चै महिमित दिन बन्नेछन्। तर ती दिनहरू येशूलाई विश्वास नगर्नेहरूको निम्ति एकदमै डरलाग्दा हुनेछन्। भाग 38।
केही समयपछि येशूले मानिसको पुत्रको बारेमा कुरा गर्नुभयो।
ती दिन आउनै छन् जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्ने छैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर ऊ त्यहाँ छ अथवा हेर ऊ यहाँ छ, तर नजाओ र तिनीहरूका पछि नलाग, किनकि जसरी बिजुली छम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ। नोवाको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि यस्तै हुनेछ। नोवा जहाजभित्र प्रवेश नहोइन्जेल मानिसहरू खाँदै थिए, पिउँदै थिए र विवाहबारी गर्दै थिए, र जल प्रलय आयो र सबैलाई नष्ट पार्यो। लोथका दिनमा पनि यस्तै भएको थियो, मानिसहरू खाँदै थिए, पिउँदै थिए, किनबेच गर्दै थिए, रोप्दै थिए, बनाउँदै थिए। तर जुन दिन लोथ सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो। मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ। त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालमत्ता घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुनेहरू पनि फर्केर नआओस्। लोथकी स्वास्नीलाई याद गर, जसले आफ्नो प्राण बचाउन खोज्दछ त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो सुरक्षित राख्नेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात दुईजना एउटै ओछ्यानमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। दुईजना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ अर्को छाडिनेछ। दुईजना मानिस खेतमा हुनेछन्, एउटा लगिनेछ अर्को छोडिनेछ।
मानिसहरू कहाँ कहाँ हुनेछन् भने एकजना चेलाले जान्न चाहे।
जहाँ सिनु छ त्यहाँ गिद्धहरू भेला हुन्छन्, मृत शरीरको वरिपरि घुमिरहन्छन्।
केशुले दोस्रो आगमनको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो, मैले यो सुनेको छु तर म अन्यलमा छु।
यो अन्यलमा पार्ने कुरा हुन सक्छ कमल, हामीलाई थाहा छ कि एक दिन येशू फेरि आउनुहुन्छ र उहाँले आफ्नो राज्य अनन्तको लागि स्थापित गर्नुहुन्छ। उहाँले यो प्रतिज्ञा गर्नुभएको छ। उहाँ फर्केर आउने प्रतिज्ञा एकदम स्पष्ट छ। उहाँका शिक्षाहरूमा उहाँले मानिसहरूलाई उहाँको दोस्रो आगमनको प्रतिज्ञा गर्न चेतावनी दिनुभयो। उहाँ आउन अगाडि थुप्रै घटनाहरू हुनेछन् भन्ने कुराको पनि चेतावनी दिनुभयो। येशूले भन्नुभयो, थुप्रै झुक्याउनेहरू आउनेछन्, मसीह हुँ भनेर झुक्याउने वा येशू कहिले र कहाँ आउनुहुन्छ भनेर थाहा भएको भान पार्नेछन्। मेरै जीवनकालमा पनि थुप्रै मानिस भए जसले येशू ख्रिस्टको दोस्रो आगमनको समय थाहा भएको दावी गरे। जसरी भए पनि यी मानिसहरूले आफूलाई पछ्याउनेहरू पनि बनाउँछन्। तर केही समयपछि उनीहरूको झुट वा गलत सधैँ प्रकट हुन्छ।
त्यसो भए यदि यसुको आगमनमा आकाशमा एक छेउदेखि अर्को छेउसम्म बिजुली चम्के जस्तो हुन्छ भने त्यस घटनाको बेलामा गलत हुने सम्भावना नहोला नि?
अहँ, हुँदैन कमल। अनि हामी सधैँ उहाँको दोस्रो आगमनको लागि तयार भएको उहाँ चाहनुहुन्छ। आफ्ना चेलाहरूले लगातार प्रार्थना गर्नुपर्छ भन्ने जानेको र निराश नभई लागिरहेको येशूले चाहनुहुन्थ्यो।
कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एउटा न्यायाधीश थियो। त्यसै सहरमा एउटा विधवा थिए। त्यो तिनी कहाँ आइरहन्थे र भन्थे, मेरो बादीको अघि मेरो न्याय गरिदिनुहोस्। न्यायाधीशले केही समयसम्म त मानेन, तर पछिबाट तिनले आफ्नो मनमा नभने, म परमेश्वरको डर मान्दिनँ, मानिसको वास्ता पनि गर्दिनँ, तर यस विधवाले मलाई हैरान पारेको हुनाले म यसको न्याय गरिदिनेछु, नत्र त त्यो एकरो आएर मलाई वाक्क पार्नेछ। सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनेकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियालो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ।
यति भनिसक्नु भएपछि येशूले बिस्तारै टाउको हल्लाउनु भयो।
तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?
त्यो त डरलाग्दो सुनिन्छ। के येशूले विश्वास हराउन सक्छ भनेर भन्नुभएको हो?
बाइबलले बताउँछ कि यस्ता समयहरू आउनेछन्, जसै येशूको आगमन नजिक नजिक आउँछ, मानिसको परमेश्वरप्रतिको प्रेम सेलाउँदै जान्छ। ख्रिस्टियनहरू एकदम साहसी र विश्वासयोग्य हुनुपर्छ। प्रार्थनामा लागिरहनुपर्छ। परमेश्वरले सुन्नुभएको छैन भन्ने जस्तो लाग्दा पनि ख्रिस्टमा आशा राख्नुपर्छ। म एकदम बुढो भइसकेँ अनि म तिमीलाई भन्न सक्छु, मेरो जीवनमा यस्ता समयहरू आए जुन बेला मैले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेर पक्रिरहनु परेको थियो। मलाई लाग्छ धेरै ख्रिस्टियनहरू यस्तै अन्धकारबाट भएर गुज्रेका छन्।
यसको चेला हुन कहिले काहीँ कसरी यति कठिन हुन्छ?
यो संसार पापी छ कमल। कतिपटक दुष्टले असललाई जितेको जस्तो भान पर्छ अनि मानव स्वभावले गर्दा कतिपटक हामी बिचैमा छोडिदिन चाहन्छौँ वा परमेश्वरको उपस्थितिलाई थाहा गर्न सक्दैनौँ। त्यसै कारण विश्वासको यति धेरै महत्त्व छ। एउटा पुरानो गीत छ जसलाई समुद्रमा यात्रा गर्नेहरूले आफ्नो पानी जहाजको उदाहरण दिएर रचेका छन्। मेरो लङ्गुरले पर्दा भित्रबाट अड्याउँछ। गीतका लेखकले परमेश्वर कहाँ हुनुहुँदछ भनेर हामीलाई देख्न नसके तापनि विश्वासले हामीलाई उहाँको नजिक राख्छ, जसरी लङ्गुरले पनि पानी जहाजलाई किनारमा अड्याएर राख्दछ। भिडमा केही घमण्डी मानिसहरू पनि थिए। उनीहरू धार्मिक र आदरणीय भएकोमा घमण्ड गर्थे। उनीहरू आफैमा भरोसा गर्थे र अरूको कुरालाई तुच्छ ठान्थे। येशू यस्ता मानिसहरूको बारेमा पनि सचेत हुनुहुन्थ्यो र उहाँले यो कथा भन्नुभयो।
दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु। म अरू मानिसहरू जस्तो धुतहा, अन्यायी, व्यभिचारी वा यही कर उठाउने जस्तो पनि छैन। म हप्तामा दुईपल्ट उपवास बस्दछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु। तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्।
येशूले आफैलाई धर्मी ठान्ने मानिसहरूलाई कडा दृष्टि लगाउनुभयो जो उहाँको कुरा सुन्दै थिए।
यो कर उठाउने मानिस त्यो फरिसी भन्दा धेरै धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो, किनभने हरेक जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ।
यो भाग एउटा कथासँगै अन्त हुन्छ, जसले मण्डलीको इतिहासमा सबैभन्दा पुरानो प्रार्थना प्रस्फुटन गरायो। येशूको प्रार्थना, येशु ख्रिस्टका विश्वासीहरूले त्यस बेलादेखि यो पुरानो प्रार्थना गर्दछन् जुन बेलादेखि ख्रिस्टको मण्डली सुरु भयो। त्यो प्रार्थना यस्तो छ, प्रभु येशु ख्रिस्ट, परमेश्वरको पुत्र, म पापीमाथि दया गर्नुहोस्।
Somebody new, mero jivan ala,
हजुर, तपाईँ सुन्नुभयो पिप गोस्पल ब्यान्डको बिजाउने काँडा एल्बमबाट प्रभु सम्हालिदेऊ, अमृत पुन र साथीहरूको आवाजमा। श्रोता मित्र, बाइबलमा धेरै पटक परमेश्वरले मानिसलाई चेतावनी दिनुभएको कुरा हो कि मानिस मनभित्रबाटै शुद्ध हुनुपर्दछ। हृदयमा अशुद्ध कुरा भरेर परमेश्वरलाई जतिसुकै भक्ति गरे पनि त्यो व्यर्थ हुन्छ। हृदयको शुद्धता बिना परमेश्वरलाई देख्न असम्भव हुन्छ। ती फरिसी र कर उठाउनेको प्रार्थनाको निचोड त्यही हो कि परमेश्वरले नम्रहरूलाई उचाल्नुहुँदछ र अहङ्कारीहरूलाई घृणा गर्नुहुँदछ। आज हामी मानिसहरूको दृष्टिमा एउटा रूप देखाउँला, खोल ओढाउँला, तर हाम्रो परमेश्वर बाइबलले भन्दछ उहाँले मानिसको मनभित्र जाँच्नुहुँदछ। मलाई आशा छ तपाईँको हृदयमा आज परमेश्वरले जाँच्दै हुनुहुन्छ, र यदि तपाईँले उहाँलाई तपाईँको हृदयभित्र तपाईँ आफै पनि फाल्न असम्भव भएका ती घृणास्पद कुराहरू छन् भने र उहाँलाई दिनुहुन्छ भने परमेश्वरले ती सफा गर्न सक्नुहुन्छ। यीशु मसीह, जुन पवित्र रगत यीशु मसीहले आजभन्दा 2000 वर्ष अगाडि त्यो कलवरीको क्रुसमा बगाउनु भयो, त्यो रगत सबैभन्दा शक्तिशाली छ। कुनै पनि पाप खराबीलाई जडैदेखि पखाल्न सक्ने त्यो पवित्र बलिदानको रगतले तपाईँलाई सबै अधर्महरूबाट शुद्ध गर्नलाई यीशु तयार हुनुहुन्छ। यी कुराहरू हामी गर्दै गरौँला। आज भने हामी कार्यक्रमको अन्त्यतिर आइराखेका छौँ, र तपाईँको निम्ति हामी हाम्रो ठेगाना टिपाउन चाहन्छौँ, जहाँ तपाईँले हामीलाई आफ्नो प्रतिक्रिया भावना लेखी पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस्, अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो, आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोता मित्र, आज हाम्रो कार्यक्रमको अन्त्यतिर हामी आइपुगेका छौँ, त्यसैले अब म तपाईँहरूबाट बिदा लिने बेला भइसकेको छ। जानुभन्दा अगाडि हामीलाई रेकर्डिङमा सहायता गर्नुहुने मेरा मित्र खिमन सोती, त्यस्तै गरेर नाट्य प्रस्तुतिमा सहायता गर्नुहुने मेरा मित्रहरू जोएल भुजेल, सुवास प्रधान र आगमन अधिकारीलाई म हार्दिक धन्यवाद दिँदै भोलि 39 भाग लिएर तपाईँको रेडियोमा पुनः उपस्थित हुने बाचा गर्दै कार्यक्रम मसीहको कथाबाट म पौलस पनि बिदा माग्दछु। तपाईँका पलहरू शुभ रहन्, मलाई बिदा दिनुहोस्। नमस्ते।